धन्यवाद हाम्रो प्यारो परमेश्वर पिता, हाम्रो लागि सबै सर्वोत्तम कुराहरू तपाईँले प्रबन्ध गर्नुभएको छ। सिधैमा अनुग्रहमा तपाईँको स्वर्गीय अनुग्रहको भण्डारबाट ख्रीष्ट यीशुद्वारा अनि हाम्रो हृदयमा पुर्याइदिन तपाईँको पवित्र आत्मा हामी मित्र बास गर्नुभएको छ। पुरै भरोसा तपाईँमा राख्छौँ र धन्यवाद दिन्छौँ आजको भेला भएमा हामी भाग लिन पाएका छौँ। अनि जो जो स्वास्थ्यको कारण आज घर बस्नु परेको छ, प्रार्थना गर्छौँ उहाँहरूलाई पनि तपाईँको अनुग्रह होस्। अनि परपर टाढो नजिक भएको विश्वासीहरू उहाँहरूको भेला भए पनि आत्मिक उन्नतिको लागि हुन सकोस्, अनि हाम्रो देशको लागि, हामीले पाइरहेको स्वतन्त्रताको लागि धन्यवाद छ। सबै अधिकारीहरू, सबै तहमा, गाउँ तहमा, जिल्ला, अञ्चल, राष्ट्रिय तहमा भएका सबै पदाधिकारीहरूको लागि हामी अन्तर्विधि गर्दछौँ कि उहाँहरूलाई अनि ठिक निर्णयहरू गर्न र यस देशको लागि असल नियमहरू बनाउन, कार्यान्वयन गराउन र साथै न्याय कार्यान्वयन गर्न यस्तो बुद्धि दिनुहोस् र हामीलाई मिलेको स्वतन्त्रता हामी सदुपयोग गर्नलाई हाम्रो आँखा अझ खोलिदिनुहोस् र हामी जुन तरिकाले तपाईँको सामर्थ्यले सक्रिय हुनुपर्छ त्यो हुनको लागि पनि आज हामी भित्र काम गरिदिनुहोस्। अनि प्रार्थनामा हेर्छौँ तपाईँलाई, हाम्रो हिजोको दिनहरू, विगतका दिनहरू हामी त्यसमा अल्झेर बस्ने होइन प्रभु, तर ती त्यसबाट सिक्न हामी चाहन्छौँ र तपाईँको पावमा त्यसलाई राखिदिन चाहन्छौँ र भविष्य पनि त्यसको लागि हामी फिक्री होइन, त्यो तपाईँको हातमा छ र हाम्रो लागि असल कुराहरू तपाईँले साँच्नु भएको छ र यही जीवनमा पनि हामीलाई तपाईँको आफ्नो असल हातले डोर्याउनुहुनेछ। यसले वर्तमान यहाँ दिनुभएको छ अहिले यही मात्र छ हाम्रो हामीले प्रयोग गर्नुपर्ने, तपाईँको सेवामा तपाईँलाई मनपर्दो तरिकाले यही घडी पनि चलाउँछौँ। हाम्रो नानीहरू यहाँ भएकाहरू, हृदयका सबै खाँचोहरू, जीवनका सबै खाँचोहरू जे जति छन् हाम्रा तपाईँको सामु ल्याउँछौँ र तपाईँलाई हेर्छ असल हुन्छ र गल्ती गर्नुहुन्न पिता, र तपाईँले आफ्नो प्रिय पुत्रलाई पनि बाँकी नराख्नु भएकोले हामी तर्क गर्दछौँ वा अवश्य नै तपाईँले सिद्धमा उहाँको साथ साथमा हामीलाई चाहिने सबै भलाइको कुराहरू तपाईँले अवश्य गर्नुहुन्छ, त्यसलाई तपाईँलाई धन्यवाद चढाउँछौँ र हाम्रो बिचमा काम गरिदिनुहोस्, हामीलाई दायित्वलीय प्रेरितीय नयाँ नियम मण्डली कस्तो हुनुपर्छ, एउटा नयाँ जन्म पाएको परमेश्वरको सन्तान भएर जिउनु के हो त्यो अझ हामीलाई सिकाउनुहोस् अनि प्रार्थना गर्छौँ प्रभु येशूको नाममा, आमेन। हाम्रो अगाडि भएको प्रश्न अथवा कुरा चाहिँ यो छ, मुक्ति पाउनु अगाडि एउटा पापी व्यक्ति चाहिँ पूर्ण रूपले ऊभित्र भएको पाप स्वभावको नियन्त्रणमा हुन्छ, एउटा व्यक्ति छ होइन, उसको नाम कमल रे होइन, उसले मुक्ति पाएको छैन, उसले विश्वास गरेको छैन, ऊभित्र चाहिँ एउटा पापी स्वभाव छ जो आदमदेखि आएको, अनि त्यो पापी स्वभावले सयमा सय नै उसलाई पकडमा राखेको छ,
अर्थात यो कमल र उसको पापी स्वभावको बीचमा चाहिँ एउटा एकदम एकदम सक्रिय सम्बन्ध, एउटा जडा बिजुली जोडिएको जस्तै ऊ चाहिँ जोडिएको छ त्यसँग, तार जोडिएको जस्तै त्यो कमल चाहिँ आफ्नो पापी स्वभावसँग चाहिँ ठ्याम्मै जोडिएको छ। कमलले मुक्ति पाएपछि उसले प्रभु येशु ख्रीष्ट परमेश्वरको पुत्र, म एउटा पापी कमलको लागि क्रुसमा आएर मर्नुभयो, बौरेर उठ्नुभयो र उहाँको रगतले मेरो सबै पाप क्षमा हुन्छन्, सित्तैमा उहाँले क्षमा दिनुहुन्छ। जब म कमलले उहाँमाथि केवल विश्वास गर्दछु भनेर जब उसले साँच्चै नै हृदयदेखि फर्कन्छ र विश्वास गर्छ, के हुन्छ त कमल र त्यो ऊभित्र भएको पाप स्वभावको बीचको त्यो कनेक्सन, कमल र ऊभित्र भएको पाप स्वभावको बीचको जुन सम्बन्ध थियो के त्यस्तै रहिरहन्छ उसले मुक्ति पाएपछि, के अब मुक्ति पाइसकेको कमलमाथि उसको पाप जुन स्वभावले उसलाई पहिला जस्तै पुरै नियन्त्रण गरिरहन्छ त, त्यही पकडमा के कमल रहिरहन्छ त, कि अब कमल र उसँग भएको पाप स्वभावको बीचमा अब सम्बन्ध बदलेको छ? हाम्रो अगाडि प्रश्न चाहिँ यही नै हो। यसको जवाफको लागि चाहिँ हामी रोमी 6 अध्यायमा पढ्छौँ। रोमी अध्याय 6 पावल प्रेरितले पवित्र आत्माद्वारा रोमी 6 अध्याय चाहिँ दुईटा प्रश्नहरूको जवाफ दिनलाई लेखेका हुन्। ती दुईटा प्रश्नहरू जसको जवाफ रोमी 6 अध्यायमा दिएको छ, ती दुईटा प्रश्नहरू के हुन् त? पहिलो प्रश्न चाहिँ 6 अध्यायको 1 पदमा छ, जहाँ चाहिँ भनिएको छ, तब हामी के भनौँ त, अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौँ? अनि यसको जवाफ चाहिँ रोमी 6 को 2 पददेखि 14 पदसम्म भित्रमा चाहिँ उसले दिएको छ। अनि दोस्रो प्रश्न जसको जवाफ रोमी 6 अध्यायमा दिएको छ, त्यो प्रश्न चाहिँ रोमी 6 अध्यायको 15 छ। त्यो प्रश्न हो, तब के हामी व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ भनेर के हामी पाप गरौं त? यस प्रश्नको जवाफ चाहिँ पावलले रोमी अब 6 को 16 देखि 23 पदहरूसम्ममा दिएको छ। पहिलो प्रश्न चाहिँ आदत बमोजिम नै पापमा जिउने सम्बन्धमा हो, पापमा जिउने आदतको सम्बन्धमा हो पहिलो प्रश्न। दोस्रो प्रश्न चाहिँ अकल झुकल कहिलेकाहीँ चाहिँ हुने पाप कर्महरूको विषयमा हो। अनि हामी चाहिँ त्यो दुईटै प्रश्नलाई चाहिँ एक एक गरिकन चाहिँ अध्ययन गर्नेछौँ हाम्रो समयले भ्याएसम्म। त्यसैले पहिलो प्रश्न चाहिँ पहिलो पदमा यहाँ लेखेको छ, तब हामी के भनौँ त, केको विषयमा, केको विषयमा यो के भनौँ त भनेको। अब अवश्य त्योभन्दा भर्खर अगाडि केको कुरा गर्दै थिए पावलले, त्यसको विषयमा हो, अर्थात् रोमी 5 अध्यायको 20 पदमा लेखेको छ। ठ्याक्कै माथि यो भन्नुभन्दा अगाडिको कुरामा जानुपर्छ अब, पछाडि 20 पद, अनि अपराध प्रशस्तै होस् भनेर व्यवस्था आयो, तर जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन बढी प्रशस्त भयो। पावलले भन्दैछ जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह चाहिँ यति प्रशस्त है त्यो शब्द चाहिँ यस्तो खालको छ जस्तो कि अङ्ग्रेजीमा चाहिँ कुनै चिज एकदम राम्रो भयो भने चाहिँ होइन सुपर भन्ने एउटा शब्द राख्ने चलन छ कि सुपर राम्रो सुपर फास्ट फास्ट मात्र होइन सुपर फास्ट होइन अनि यहाँ चाहिँ अनुग्रह प्रशस्त मात्र होइन सुपर प्रशस्त भन्दैछ यति प्रशस्त पाप जहाँ प्रशस्त भयो अनुग्रह त सुपर प्रशस्त भयो भनेको मतलब त्यो पापलाई पनि माफ गर्ने गरिकन जित्ने गरिकन भन्दैछ पावलले यो कुरा प्रचार गर्थे सिकाउँथे अनि जसको प्रचार सुनेर चाहिँ यस्तो प्रश्न चाहिँ आउँदो रहेछ भन्ने कुरा यहाँ हामीलाई बताइएको छ त्यो प्रश्न के हो भने ए पावल त्यसो भए अनुग्रह प्रशस्त होस् भनेर छ पद होइन तब हामी के भन्न त अब यस्तो खालको प्रश्न आउँदो रहेछ पावल तब के भन्ने त अनुग्रह प्रशस्त सुपर प्रशस्त होस् भनेर कि हामी पापमा लागिरहौँ भन्ने प्रश्न आउँथ्यो उसलाई अर्थात् पावल तपाईँले के भन्न खोज्नुभएको भनेको मतलब चाहिँ जति चाँडो हामी पाप गर्छौँ त्यति चाँडो परमेश्वरले हामीलाई पाप क्षमा दिन तयार हुनुहुन्छ अनि पावलले भन्छ हो अनि त्यसो भए यो प्रश्न सोध्ने व्यक्तिले चाहिँ भन्दछ ए पावल त्यसो भए त हामी जो हामी क्रिस्चियन भनाउँदाहरू छौँ हामी क्रिस्चियन भनिरहेछौँ आफूलाई हामीले त झन्झन पाप गर्नु पो राम्रो होला त किनभने झन्झन अनुग्रह बढ्दा हुन्छ किनभने जति पाप हामीले पाप गर्यो त्यति झन् परमेश्वरले क्षमा दिनु पायो झन् परमेश्वरको महिमा भयो किनभने उहाँको अनुग्रह प्रशस्त भयो त्यही भन्न खोजे हो बुझ्नुहुन्छ प्रश्न यस्तो खालको थियो अनि अब पावलले जवाफ दिँदैछ के अरे दुई पदमा कदापि होइन हामी जो पापका निम्ति मरिसकेका छौँ अब उसो कसरी त्यसैमा जियौँ र अब यो दुवै एक र दुई पदमा जुन पाप भन्ने शब्द प्रयोग भएको छ अब त्यो दुईटा मध्ये एउटा अर्थ लाग्न सक्छ अब कुन चाहिँ हो एक चाहिँ हुन सक्ने चाहिँ यो पाप भनेको चाहिँ हामीभित्र भएको विश्वासीभित्र भएको पापको कुरा गरेको त्यो चाहिँ पाप स्वभाव भयो एकातिर नि पाप स्वभाव तर अर्कोतिर चाहिँ यो चाहिँ पाप स्वभाव रे तपाईँलाई बुझ्न सक्यो यो घालो छ है पाप स्वभाव कि पावलले चाहिँ हामीले गरेका पाप कर्महरूको कुरा गरेको होइन झुट बोल्ने सोध्ने होइन यो चाहिँ पाप कर्महरू जुन चाहिँ सबै पाप स्वभावभित्रबाट निस्किन्छ यो दुईवटा फरक फरक कुरा हो कुनको कुरा गरेको अब यो बुझ्नलाई चाहिँ यो के सहायता मिल्छ भने जुन हामीलाई यहाँ प्रयोग भएको छ शब्द एक पदमा दुई पदमा जुन पाप भनेर प्रयोग भएको छ नि यो ग्रिक भाषामा चाहिँ जुन हाम्रो नेपालीमा चाहिँ प्रयोग हुँदैन अङ्ग्रेजीमा चाहिँ प्रयोग हुन्छ त्यसलाई चाहिँ अङ्ग्रेजीमा चाहिँ होइन स्कुल जाने व्यक्तिहरूले थाहा छ डेफिनेट आर्टिकल भनेको चाहिँ द हो टिएचई द नेपालीमा चाहिँ के भने जस्तो भने अब यहाँ एउटा किताब छ भन्दाखेरि चाहिँ अब जुनसुकै किताब पनि हुनसक्छ अ बुक एउटा किताब तर जब म भन्छु त्यहाँ द बुक छ भनेको मतलब चाहिँ त्यो किताब छ मैले तोकेर भन्दैछु भने चाहिँ त्यो तोकिएको एउटा छुट्टै किताबको कुरा गर्दैछु बुझ्नुहुन्छ है अनि यहाँ चाहिँ तोकिएको छ द सिन है तोकिएको पापको कुरा गर्दैछ अनि अब तोकिएको मतलब चाहिँ यसको कुरा चाहिँ उसले पहिला पनि गरेको हुनुपर्छ अनि त्यसैले फेरि अगाडिको पदमा जानु पर्यो पाँचको एक्काइसमा किनभने त्यहाँ चाहिँ त्यो शब्द प्रयोग भएको छ एक्काइस पदमा पाँचको एक्काइसमा यहाँ लेखेको छ र जसरी पापले अथवा त्यो पापले अब यहाँ फेरि होइन यो कुनै एउटा पाप कर्मको कुरा गरेको हो कि होइन पाप स्वभावको कुरा गरेको हामी त्यो छुट्याउन खोजिरहेछौँ होइन यहाँ तोकेर भन्दैछ र जसरी पापले मृत्युमा राज्य गर्यो भनेर भन्दैछ अब के को कुरा गरेको होला त के एउटा पापले राज्य गर्यो मृत्युमा भन्न खोजे हो कि पाप स्वभावले हो भने यसो विचार गर्ने हो भने निष्कर्ष त निस्किन्छ यो त पाप स्वभावले मात्र त्यस्तरी एउटा शासकले चाहिँ राज्य गर्न सक्छ कुनै एउटा पापको घटनाले राज्य गर्न सक्दैन तर त्यो स्वभावले बुझ्नुहुन्छ त्यसैले पाप स्वभावको कुरा गर्दैछ अब त्यसैले रोमी छ अध्यायमा जहाँ जहाँ पाप भन्ने शब्द चाहिँ एउटा नामवाचकको रूपमा है पाप कर्मको रूपमा होइन पाप गर्यो त्यस्तो खालको रूपमा होइन तर पाप एउटा वस्तुको रूपमा कुरा गरिएको छ भने त्यो चाहिँ पाप स्वभावको कुरा गरेको कुनै एउटा चोर्ने त्यस्तो पापको कुरा गरे होइन तर पाप स्वभावको कुरा यो कुरा बुझ्नलाई चाहिँ तपाईँले के सोच्नुहुन्छ यो कालो जसलाई पाप स्वभाव भनेर मैले तपाईँले बुझ्नलाई चाहिँ यो चाहिँ तपाईँले सोच्नुहोस् कि यो चाहिँ के अरे एउटा रक्सी बनाउने फ्याक्ट्री कहाँ छ रक्सी बनाउने फ्याक्ट्री अरुण खोलामा छ जलखेल डिस्टिलरी पहिला पहिला भन्थ्यो होइन त्यो फ्याक्ट्री चाहिँ पाप स्वभाव जस्तो अनि यस पाप स्वभावबाट चाहिँ म यहाँ भित्र राख्छु है के निस्किँदो रहेछ भने पहिला खोज्नुपर्ने निकाल्नलाई यो फ्याक्ट्रीबाट चाहिँ फुतुफुतु के निस्किँदो रहेछ नि एउटा रक्सीको बोतल अर्को रक्सीको बोतल होइन निस्किरहँदो रहेछ है अब रक्सीको बोतल रक्सी बनाउने फ्याक्ट्री भनेको फरक हो पाप स्वभाव र हामीले गरेको पापहरू भनेको फरक कुरा त्यो दुईवटा भिन्न भिन्न कुरा भनेर चाहिँ तपाईँले बुझ्नुहोस् एक अनि अब रोमी छ अध्यायमा चाहिँ जहाँ जहाँ पाप भनेर एउटा वस्तुको रूपमा उल्लेख छ भने त्यो चाहिँ हामीले गरेको पाप कर्महरूको कुरा गरेको होइन तर विश्वासीभित्र भएको पाप स्वभावको कुरा गरेको हुन्छ अनि हामी चाहिँ अध्ययनमा के सिक्न लागेको छ यो हामी भित्र भएको पाप स्वभावमाथि हामी कसरी विजय हुन सक्छौँ अनि यहाँ चाहिँ जवाफको लागि रोमी छ अध्यायमा अध्ययन गर्ने क्रममा चाहिँ यो पहिलो प्रश्नको रूपमा चाहिँ हामीले हेर्दैछौँ जहाँ चाहिँ हे अनुग्रह प्रशस्त होस् भनेर त्यस भए हामी पापमा जिरहौँ भनेको चाहिँ पाप स्वभावमा हामी आदतै रूपमा हामी जिउरहौँ त भन्न खोजेको हो त्यसैले तपाईँले त्यो सत्यता बुझ्नुभयो भनेको मतलब पाप यहाँ रोमी छमा चाहिँ पाप स्वभावको कुरा गरेको भन्ने बुझ्नुभयो भने रोमी छ अध्यायको चाबी भेट्टाउनु भयो तपाईँले नत्र अलमल हुन्छ अब एउटा कुरा रोमी छ अध्याय सात अध्याय र आठ अध्याय यो तीनवटा अध्यायहरूको विषयमा के ख्याल सम्झनामा राख्नुहोस् भने यो त्यहाँ चाहिँ सँगसँगै जाने तिनवटा अध्यायहरू हुन् तिनजना साथीहरू जस्तो छ अध्याय सात अध्याय आठ अध्याय बुझ्नलाई रोमी छ अध्यायमा चाहिँ क्रिस्चियन जीवनको कलपुर्जाहरू हामीलाई देखाइएको छ कसरी काम गर्छ एउटा आत्मिक जीवन पवित्र आत्माले भरिएको जीवनको मिसिनेरी त्यो कलपुर्जाहरू कसरी चल्दछ रोमी छ अध्यायमा बताइएको छ रोमी आठ अध्यायमा सात अध्यायलाई एकछिन छोडौँ रोमी आठ अध्यायमा चाहिँ त्यो कलपुर्जा क्रिस्चियन जीवन आत्मिक क्रिस्चियन जीवन मिसिन भनौँ न चल्ने अथवा चलाउने ऊर्जा के हो रोमी आठ अध्यायमा बताउँदैछ पवित्र आत्मा भनेर आठ अध्यायमा अठार पटक पवित्र आत्मा उल्लेख छ अनि सात अध्याय जुन बीचमा छ नि त्यो चाहिँ के जस्तो भने एकदम चलिरहेको मिसिन हेर्नुभयो होला नि तपाईँले कहिलेकाहीँ घट्ट त हेर्नु भएको छ तपाईँले बनाउनु पनि भएको छ नि अथवा यहीँ हाम्रो उमा जान सकिन्छ मिलमा होइन अनि खन्द्राङ खुन्द्रुङ गरेर के के चलिरहन्छ अनि निस्किरहन्छ के छिरिरह के राखिरहन्छ अनि पिनेर कुनै के निस्किन्छ होइन अनि सब चलिरहेछ सानो हुँदाखेरि खुब हेर्न मन लाग्थ्यो कि है भावेन यस्तो आइरहेछ गइरहेछ आइरहेछ होइन त्यो चाहिँ अब रोमित छ अध्याय चाहिँ त्यो कल्पूर्जा हो होइन तर कहाँको शक्तिले यो सबै काम भइरहेछ है बुझ्ने मान्छेले भन्छ ऊ यो तार देख्यो तारो त्यो पोलमा जोडिएको छ अनि त्यहाँ एकदम थ्री फेजको लाइन आएछ अनि त्यसको बिजुलीको शक्तिले चाहिँ यो मिसिन चलिरहेछ त्यो त रोमी आठ अध्याय भयो रोमी छ अध्याय चाहिँ त्यो कल्पूर्जा भयो रोमी आठ अध्याय त्यो सामर्थ्य भयो अनि रोमी सात अध्याय चाहिँ के हो भने कुन चाहिँ मान्छे आएर चाहिँ जान्ने भएर त्यो मिसिनभित्र चाहिँ उसको सानो होइन के भन्ने उसको साँचो लगेर जान्ने भएर म पनि केही गर्छु भनेर त्यहाँ मिसिनभित्र के घोष्न थालेछु अथवा एउटा पेन्सी सोद्धा के घोषेछ अनि करा 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 घ्राङ घ्राङ गुन्द्रुङ भएर बन्द भएछ मिसिनलाई त्यो चाहिँ रोमी सात अध्याय हो रोमी सात अध्यायले चाहिँ है जसले चाहिँ यस्तो राम्रोसँग चलिरहेको मिसिनलाई बन्द गर्ने जुन चाहिँ बिचमा आएर यो हस्तक्षेप गर्ने अनि पवित्र आत्माको कामलाई रोक्ने त्यो चाहिँ जब एउटा विश्वासीले आफै माथि भरोसा गर्छ आफ्नै बुद्धि लगाउन थाल्छ त्यो चाहिँ रोमी सात अध्याय हो त्यसैले तपाईँले यो तिनवटा साथीहरू छन् भनेर ख्याल गर्नुहोस् अब हामी चाहिँ रोमी छ अध्याय अथवा यो आत्मिक जीवन क्रिस्चियन जीवनको पवित्र आत्माले भरिएको जीवनको यो कसरी काम गर्छ यहाँ चाहिँ रोमी छ अध्यायमा छ नि हामी कस्तो किसिमको जीवन जिउनु पर्छ भनेर सिकाइरहेको छैन रोमी छ अध्यायमा चाहिँ हामी जिउनु पर्ने खालको जीवन कसरी जिउने कसरी जिइन्छ त्यो मिसिन कसरी चल्छ त्यो बताइरहेको छ त्यसैले हामी चाहिँ फर्केर जाउँ त्यहाँ जुन त्यो प्रश्न सोधेको थियो नि भनौँ पावललाई तब हामी के भनौँ त अनुग्रह प्रशस्त होस् भनेर हामी चाहिँ पापमा लागिरहौँ है केही पाप स्वभावमै हामी चाहिँ दौडिरहौँ है अनि यो जुन शब्द जुन छ नि पापमा लागिरहौँ भन्ने शब्द देख्नुभयो त्यो शब्द लागिरहौँ भन्ने शब्द चाहिँ बाइबलको अन्य ठाउँहरू जस्तो कि मत्ती मर्कुस लुकाको पुस्तकहरूमा चाहिँ यो व्यक्तिहरूसितको सम्बन्धको कुरामा प्रयोग भएको छ है लागिरहनु यसको मतलब चाहिँ एकदम सङ्गतिमा लागिरहनु भनेको एकदम मित्रतामा लागिरहनु भनेको यो चाहिँ एकदमै सहकार्यमा लागिरहनु भनेको यो चाहिँ एकदमै घनिष्ठतामा होइन एकदम स्वागत छ उसलाई पनि होइन अनि उसले पनि तपाईँलाई स्वागत गरेर चाहिँ लागिरहेको त्यो तरिकाले यो शब्द प्रयोग भएको छ त्यसैले एकदमै आपसमा सुमधुर मित्रता छ भने चाहिँ यो शब्द प्रयोग भएको छ त्यसैले हामीले चाहिँ त्यो पहिलो प्रश्नलाई चाहिँ यसरी पनि यस्तो शब्दमा पनि हामीले त्यसलाई व्यक्त गर्न सक्छौँ है तब हामी के भनौँ त है हामी जो चाहिँ आफूलाई क्रिस्चियनहरू भन्दछौँ के हामी त्यो हामीभित्र भएको पाप स्वभावसित त्यस्तै खालको मित्रता कायम राखिराखौँ जुन चाहिँ हामीले मुक्ति नपाउँदाखेरि त्योसँग हाम्रो मित्रता थियो प्रश्न त्यही नै हो सोधिरहेको अनुग्रह प्रश्न भनेर के हामी पापमा लागिरहौँ भनेको चाहिँ कि पाप स्वभावसँग पहिलाको जस्तै घनिष्ठता मित्रता स्वागतता होइन अनि खुल्ला त्यो त्यही नै कायम गरिराख्ने त भन्दैछ अब पहिलाको पहिला मुक्ति पाउन अगाडि हाम्रो पाप स्वभावसँगको सम्बन्ध कस्तो थियो हामी चाहिँ खुसी छ त्यसको आज्ञा पालन गर्थ्यौँ मुक्ति पाउन अगाडि मैले आफ्नै पाप स्वभावको इच्छा कुइच्छालाई खुसी साथ मैले त्यसलाई हस् भन्थे हुन्छ गर्ने हो भन्थे पहिलाको सम्बन्ध त्यस्तो थियो मेरो भाइ त्यसैले प्रश्न यो हो त्यस्तै गरिराखौँ त अब पनि अनुग्रह प्रशस्त होस् भनेर प्रश्न यही आइरहेछ त्यसैले यो प्रश्न चाहिँ खासै यो पाप कर्महरूको बारेमा कुरा गरेको होइन होइन पापको कुनै कुनै घटनाहरू होइन यो घटना त्यो घटना त्यो पापको एउटा कर्म जुन चाहिँ क्रिस्चियन जीवनमा हुन्छन् है, तर के को कुरा गरेको भने यो भित्री सम्बन्धको कुरा गरेको, त्यो क्रिस्चियन भित्र पनि पाप स्वभाव छ है, अनि त्योसँगको सम्बन्ध है सँग कुरा गर्दैछ, जुन सम्बन्ध चाहिँ वास्तवमा मुक्ति पाएपछि त्यो सम्बन्ध बदलिसकेको छ, पाप स्वभावसितको सम्बन्ध एउटा मुक्ति पाएको व्यक्तिमा फरक हुन्छ, किनभने यही जवाब अब दुई पदमा पावलले दिन थाल्छ, त्यस्तै सम्बन्ध राखौँ त भन्दैछ, अनि दुई तरिकाले जवाब दिन्छ, एक चाहिँ एकदम भावुक भएर जवाब दिन्छ, कदापि नहोस् भनेको त्यो चाहिँ अब ऊ चाहिँ हुँदैन भनेर चाहिँ उसले जवाब दिँदैछ, त्यस्तो सोचाइ आउनु पनि हो, आउँदा पनि नहोस्, त्यो कदापि नहोस्, त्यो चाहिँ एकदम भावुक जवाब हो। दोस्रो चाहिँ ठन्डा दिमागको जवाब पनि छ उसको, एकदम तर्कपूर्ण जवाब, त्यो तर्कपूर्ण जवाब चाहिँ यसरी छ, हामी अब उसले चाहिँ सम्झाउँदैछ, हामी जो पापका निम्ति मरिसकेका छौँ अब उसो कसरी त्यसैमा जिउँ र, यो चाहिँ तर्कपूर्ण जवाब हो पावलको। यो जुन शब्द पावलले यहाँ प्रयोग गर्छन् कसरी त्यसैमा जिउँ र, त्यो कसरी भन्ने शब्द ग्रिक भाषामा चाहिँ अति नै कडा शब्द हो है, कसरी कसरी भन्दैछ उसले त्यो त्यसमा चाहिँ एकदम जोड दिँदैछ, कसरी सम्भव छ र हामी जो पापको सम्बन्धमा मरिसकेका छौँ, हाम्रो पाप स्वभावको सम्बन्धमा हामी मरिसकेका छौँ भने कसरी त्यसमै हामी जिउन सक्छौँ र। अब यो बुझ्नलाई चाहिँ मृत्यु भन्ने कुरा बुझ्नु पर्यो, पापको निम्ति मरिसकेका छौँ भने चाहिँ के हो मृत्यु भनेको, मृत्यु भनेको अलग हुनु हो, एक जस्तो कि शरीर मर्नु भनेको चाहिँ तपाईँको आत्मा शरीरबाट अलग हुनु हो, शारीरिक मृत्यु, आत्मिक मृत्यु भनेको चाहिँ परमेश्वरबाट नै अलग हुनुलाई आत्मिक मृत्यु भन्छ। आदमलाई भन्नुभयो जुन दिन तिमीले त्यो फल खान्छौ त्यही दिन मर्छौ, शरीरमा त मरेन, खायो ऊ त 930 वर्ष बाँच्यो, तर आत्मिक रूपमा त्यही दिन मरेको, किनभने परमेश्वरबाट अलग भएको, लुक्न गएको, परमेश्वरबाट अलग भयो, आत्मिक मृत्यु। अनि यहाँ चाहिँ है जुन अलग हुने कुरा गर्दैछ यहाँ, यो चाहिँ के भने यो मुक्ति पाएको व्यक्ति है, अब यो कागजलाई फेरि हेरौँ होइन, कमल भन्दैछ हामीले है, कमल चाहिँ उसको पाप स्वभावदेखि अलग पारिएको छ, यो दुई पदम छ, हामी जो पापका निम्ति मरिसकेका छौँ, यो पाप भनेको चाहिँ यसको कुरा गरे होइन, पाप स्वभावको कुरा गरेको, अनि पाप स्वभाव ऊ भित्रै छ तर सम्बन्ध चाहिँ के छ अलग छ। अब यसलाई चाहिँ यसरी पनि व्यक्त गर्न सकिन्छ, पावलले भन्दैछ कसरी कसरी सम्भव हुन्छ र हामी जस्तो व्यक्तिहरू जो चाहिँ परमेश्वरको मान एउटा डक्टरको जस्तो, डक्टरको चक्कु हुन्छ नि होइन, डक्टरले चक्कुले काट्छ हाम्रो है, कसो कसो काटेको छ होला होइन, जसरी परमेश्वरले चाहिँ एउटा निपुण डक्टरले चाहिँ यहाँभित्र आफ्नो भनौँ आत्मिक चक्कुले एक होइन चोटि उहाँले प्रहार गरेर हामी भित्र भएको त्यो पाप स्वभावबाट हामीलाई काटिसक्नु भयो, अब कसरी त्यसकै पकडमा हामी जिउन सक्छौँ र भन्दैछ पावलले। के भन्दैछ भने मुक्ति पाएकै घडी र विश्वासीले विश्वास गरेकै घडी चाहिँ उसको यहाँभित्र चाहिँ परमेश्वरले आत्मिक अपरेशन, आत्मिक चिकित्सक परमेश्वरले चाहिँ एउटा भित्री अपरेशन गर्नुहुन्छ, जसमा चाहिँ परमेश्वरले त्यो व्यक्तिलाई कमललाई उसको पाप स्वभावबाट चाहिँ फुत्काउनुहुन्छ, काटिदिनुहुन्छ। अनि यो अपरेसन चाहिँ होइन हस्पिटलमा भएको अपरेसन जतिको साँचो हुन्छ र जतिको व्यवहारिक हुन्छ नि उत्तिकै साँचो र व्यवहारिक छ। अब डक्टरले चाहिँ के अरे एउटा व्यक्ति को चाहिँ यहाँभित्र भएको एउटा मासुको डल्लो होइन बढेर आएछ, ट्युमर काट्नलाई चाहिँ उसले जब चक्कु प्रयोग गरेर काट्छ त्यो भाग काटेर अनि उसले चाहिँ निकालिदिन्छ। खालि फरक के छ भने परमेश्वरले पनि काट्नुहुन्छ तर मानव त्यो मासुको डल्लो त्यो पाप स्वभाव चाहिँ त्यहीँ छोडिराख्नुहुन्छ। फरक यति छ, हस्पिटलमा चाहिँ निकालेर नै फाल्छ, हाम्रो आत्मिक अपरेसनमा चाहिँ काटिँदैछ काटिन्छ तर त्यहीँभित्र छोडिदिनुहुन्छ। फरक यो छ, तर काटिएको चाहिँ छ त्यसैले तर त्यहीँभित्र पनि छ। फेरि त्यसमा चाहिँ एकदम स्पष्ट हुनुहोस् है, बाइबलले के सिकाउँछ भने एउटा विश्वासीको पाप स्वभाव हटाइएको छैन, त्यो देखाउँछ। विश्वासको पाप स्वभाव है उसबाट चाहिँ निकालेर फ्याँकिएको छैन, ऊ भित्रै छ कहिलेसम्म, ऊ नमरेसम्म अथवा प्रभु उसलाई लिन नआउनु भएसम्म। खालि बुझ्दादेखि मुख्य कुरा के हो भने यहाँ याद गर्नुपर्ने, विश्वासी चाहिँ त्यसबाट चाहिँ अलग भइसकेका छ, ठिक छ यहाँसम्म, किन काटिएको छ अलग भएको छ, योसँग जोडिएको चाहिँ छैन यद्यपि त्यहीँभित्र छ। किनभने त्यो अलग भन्ने शब्द चाहिँ यो हामी पापको निम्ति त्यसको निम्ति चाहिँ मरेका छौँ भने छ, अलग भएका छौँ, मृत्यु भनेको अलग भयो। अब यो बुझ्दामा चाहिँ एउटा उदाहरण लियो होइन सहायता गर्छ होला, तपाईँको घरमा एउटा सायद टेबल ल्याम्प छ होला होइन, अनि अथवा एउटा बत्ती चिम जामै पनि होइन, अब टेबल ल्याम्प नै सम्झौँ, यसलाई नै टेबल ल्याम्प जस्तो, अनि यो चाहिँ मेरो तार सम्झौँ, बत्ती बलिरहेको छ होइन, अनि यो चाहिँ भित्ताको त्यो बिजुली आउने पालमा जोडिएको छ, अनि मैले हुत्त तान्ने भने चाहिँ अब यो बल्ब छाड्छ है, अनि मैले फेरि नजोडेसम्म त्यो चाहिँ निभेको निभै रहन्छ। अब यो के जस्तो भने त्यो भित्ता चाहिँ जहाँबाट बिजुली आइरहेछ त्यो चाहिँ हाम्रो पाप स्वभाव, त्यो चाहिँ अहिले हाम्रो पनि नभनौँ, त्यो चाहिँ पाप स्वभाव है, पाप स्वभाव, त्यो दुष्ट स्वभाव होइन। अनि यो यो टेबल ल्याम्प भनौँ होइन चाहिँ यो चाहिँ अविश्वासी, अहिलेलाई तपाईँ होइन अविश्वासी, अनि अविश्वासी चाहिँ जहिले पनि भित्तामै जोडिएको छ, बुझ्नुहुन्छ है, उसको लाइन चाहिँ जहिले पनि पाप स्वभावमै जोडिएको छ, अनि त्यहाँ जोडिरहेकोले पुरा उसलाई ऊर्जा मिलिरहेको छ, शक्ति मिलिरहेको छ, त्यो मुक्ति नपाएको व्यक्तिलाई पाप गर्नलाई चाहिँ पुरा शक्ति मिलिरहेको छ, ठिक छ यहाँसम्म है। तर जब परमेश्वरले एउटा व्यक्तिलाई त्यो कमललाई बचाउनुहुन्छ, उसले विश्वास जब प्रभुमा गर्छ र उसलाई परमेश्वरले जब बचाउनुहुन्छ, परमेश्वरले के गर्नुहुन्छ, विश्वासीलाई पाप त्यो स्वभाव त्यो भित्ताबाट चाहिँ छुटाइदिनुहुन्छ, फुत्त तान्नुहुन्छ, बुझ्नुहुन्छ। अब कहिलेसम्म ऊ चाहिँ छुट्टिएर रहन्छ त्यो पाप स्वभावबाट, तबसम्म जबसम्म त्यो विश्वासीले फेरि त्यो तार लगेर चाहिँ जोड्दैन, बुझ्नुभयो है। परमेश्वरले त छुट्याइदिएको हो तर अब ऊ त्यो छुट्टी नै रहन्थ्यो जबसम्म त्यो विश्वासले आफै गएर चाहिँ नजोडेको भए। यसको मतलब चाहिँ त्यो पाप स्वभावले एउटा विश्वासीमाथि कुनै पनि शक्ति छैन, तबसम्म छैन जबसम्म जतिसम्म चाहिँ कमलले चाहिँ शक्ति दिँदैन त्यो पाप स्वभावलाई। विश्वासी नै ऊ भित्र भएको पाप स्वभावमाथिको मालिक हो, त्यो अर्थमा जस्तो कि तपाईँको मोबाइल छ भने है अफ छ होला नि, मोबाइल छ भने होइन, मानौ यो मेरो मोबाइल है, अब मेरो पुरा नियन्त्रण छ मेरो मोबाइलमाथि, अनि त्यस्तै गरी जति मेरो मोबाइलमाथि मेरो नियन्त्रण छ त्यति नै मेरो पाप स्वभावमाथि पनि मेरो नियन्त्रण छ। जस्तो कि अनि म चाहिँ राम्रो राम्रै कुरा गरिरहेको छु होइन, चाहिँदा चाहिँदा फोन गरिरहेको छु, अनि एक दिन चाहिँ क्रिङ आउँछ अनि हेर्छु खुवा आज हुन्छ यस्तो गर्छ नि, एक दिन नचाहिँदा नचाहिँदै कुरा गर्छ। अब चाहिँ मैले भन्छ बन्द गरिदिने होइन, तिमीले म माथि राज्य गर्न पाउँदैन यहाँ नचाहिँदो कुरा ल्याउने हो है भनेर चाहिँ मैले चाहिँ मोबाइललाई अफ गर्न सक्छु। चढ्दिन कि मोबाइलले आएर टाउकोमा हिर्काउँछ मलाई, मेरो अनुहारले जस्तो माथि त्यस्तो तपाईँको मोबाइल छ भने मलाई हेर्नुहोस् है। अन्त तपाईँ रेडियो सुनिरहनु भएको छ अनि होइन खबरहरू राम्रो आइरहेको छ, अन्त के राम्रो खबर आउँदैन होइन, अनि एक्कासी त्यहाँ चाहिँ होइन झ्याङ्कुटी 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 गरेर चाहिँ संसारिक सङ्गीत बजेर त्यहाँ चाहिँ होइन उद्धुम मचाउन थाल्छ, अनि त्यसपछि तपाईँ के गर्नुहुन्छ, तपाईँ बसिरहेको मेचबाट भुक उफ्रेर चाहिँ झम्टेर चाहिँ त्यो रेडियोलाई चाहिँ दबाइदिनुहुन्छ, तैँले म माथि चाहिँ नचाहिँदो संसारिक सङ्गीतमा म ल्याउने हो गरेर चाहिँ तपाईँले बन्द गरिदिनुहुन्छ। तपाईँको नियन्त्रण हुन्छ त्यो रेडियोमाथि कि छैन है। त्यस्तै हो एउटा विश्वासी भित्र चाहिँ पाप स्वभाव छ है, तर उसको नियन्त्रण छ त्यहाँ है, अनि उसको उसले त्यसलाई अफ गर्न सक्छ है, अथवा यसलाई चाहिँ ठाउँ नदिन उसले चाहिँ अब ऊर्जा त्यसको अध्ययन त आठ अध्यायमा छ, पवित्र आत्मामा भरोसा गर्दै आफैमा होइन आफ्नै सोचाइ सोच्न थाल्यो भने त सुनु क्यारी त्यो चाहिँ राम्रो राम्रै छ, पहिला पनि यस्तै सुन्थे होइन, त्यतातिर जान बेर छैन है, तर पवित्र आत्मामा भरोसा गर्दै है अनि उहाँको ऊर्जाले उहाँको सामर्थ्यले त्यो अफ गरिन्छ। तिमीले चाहिँ यो पाप मेरो जीवनमा ल्याउने छैनौ भनेर, अब यो छ नि यो सत्यता तपाईँले जब महसुस गर्नुहुन्छ कि एउटा विश्वासीले आफूभित्र भएको पाप स्वभावमाथि विजय हासिल गर्न सक्छ कि परमेश्वरले चाहिँ जब मलाई बचाउनु भयो उहाँले पाप स्वभाव म भित्रै छोड्नु भए तापनि यसलाई म माथि अधिकार र पकड जो थियो त्यसबाट त मलाई छुटाउनु भएको छ। त्यसैले यो हामीले पढिरहेको पदलाई चाहिँ यसरी हामी भन्न सक्छौँ है, कसरी पावलले भन्छ है कि हामी जो हाम्रो पाप स्वभावबाट यसरी स्वाटै काटेर अलग पारिसक्यौँ कि त्यसकै पकडमा अझै जिरन हामी कसरी सक्छौँ र भन्दैछ। अर्थात् पावलले के भन्दैछ भने एउटा विश्वासी चाहिँ त्यो पुरानो त्यो पाप स्वभावको शक्तिमा तारन्तार आदतपूर्वक जिउनु चाहिँ असम्भव हो, उसको निष्कर्ष गरियो असम्भव, तारन्तार आदतकै रूपमा है ऊ पाप स्वभावकै पकडमा जिरहनु चाहिँ एउटा विश्वासीको लागि असम्भव हो है असम्भव। त्यसैले अब तिन पदमा चाहिँ कसरी यो अपरेसन भयो त हाम्रो यहाँभित्र, तिन पदमा अब बताउन थालेछ परमेश्वर महान डक्टरले चाहिँ कसरी यो काट्ने काम गर्नुभयो, तिन पदमा चाहिँ यहाँ बताएको छ, वा हामीहरूमध्ये जतिजनाले येशु ख्रिस्टभित्र बप्तिस्मा लियौँ हामीले उहाँकै मृत्युभित्र बप्तिस्मा लिएका थियौँ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन। अब यो बप्तिस्मा भन्ने जुन शब्द चाहिँ यसको यहाँ अनुवाद गरे होइन, जस्ताको तस्तै आधुनिक शब्दको रूपमा यहाँ ल्याएको छ, तर बप्तिस्माको शब्दको अनुवाद गर्ने हो भने त्यो भनेको त है बप्तिस्मा भनेको जस्तो कि यहाँ मेरो पानी छ है, अब यो बिचरा कसको हो नि, यो चाहिँ मैले यहाँभित्र राखिदिएको छु होइन, अनि ग्रिक भाषामा त्यसलाई बप्तिस्मा भन्छ है, कुनै चिजलाई अर्को चिजभित्र राख्न डुबाउन पूर्ण रूपमा। अब यो पद त्यसरी पढ है अनि हामी चाहिँ अलमलमा पढ्दैनौँ, तिन पदमा हेर्नुहोस् त, वा हामीहरूमध्ये जतिजनाले येशु ख्रिस्ट भित्र हालिएका थियौँ अथवा राखिएका थियौँ, हामीले उहाँकै मृत्युभित्र हामी राखिएका थियौँ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यो चाहिँ पानीको बप्तिस्माको कुरा गरेको होइन, यो चाहिँ हामी ख्रिस्टभित्र राखिएको कुरा गर्दैछ। अनि यहाँ के सोध्दैछ भने के तिमीहरूलाई थाहा छैन होइन कि तिमीहरू ख्रिस्टभित्र राखियौ रे, प्रश्न कहिले म ख्रिस्टभित्र राखेँ? यहाँ भने चाहिँ जब उहाँ मर्नुभयो भन्दैछ होइन, उहाँकै मृत्यु। अब मलाई भन्नुहोस् ख्रिस्ट येशु कहिले मर्नुभयो? लगभग जवाफ आउँछ 2000 वर्ष अगाडि। त्यसरी यो घटना यहाँ बताउँदैछ कि 2000 वर्ष अगाडि जब उहाँ क्रुसमा मर्नुभयो, अनि के को लागि मर्नुभयो? यो उद्देश्यले कि जब हामी के अरे अब उहाँ क्रुसमा मर्नुभयो अनि हामी चाहिँ उहाँमा राख्यौँ भनेर बप्तिस्मा लियौँ भनेको उहाँमा राख्यौँ, यसको मतलब 2000 वर्ष अगाडि नै परमेश्वरको हिसाब किताब हो यो, हामी त जन्मे पनि थिएन तर तपाईँ आउनुहुन्छ इत्यादि सबै थाहा पाइनु होला होइन। उहाँले चाहिँ 2000 वर्ष अगाडि नै ख्रिस्ट येशु क्रुसमा मर्नु हुँदाखेरि पिताले चाहिँ तपाईँलाई उहाँको मृत्युभित्र राखिदिनु भयो अरे। के को लागि हो यो उद्देश्यले कि जुन दिन तपाईँ एक दिन जन्मेर अनि उहाँमाथि विश्वास गर्नुहुन्छ होइन, त्यो घडी नै तपाईँभित्र भएको यो पाप स्वभावको शक्तिबाट चाहिँ तपाईँ अलग पारियोस्, त्यो शक्ति तोडियोस्, हामीभित्र भएको पाप स्वभावको पकडबाट पकड चाहिँ तोडियोस् भन्ने उद्देश्यले, हामी यसबाट अलग होस् भन्ने उद्देश्यले हामी चाहिँ ख्रिस्टभित्र राखियौँ भन्दैछ। त्यसले यहाँ के भन्दैछ भने एउटा विश्वासी चाहिँ ख्रिस्टसँग एक पारिएको छ वास्तविक रूपमा, अनि ख्रिस्टको मृत्युमा एक पारिएको छ नम्बर एक, होइन ख्रिस्टको मृत्युमा हामी उहाँसँग जोडिएकोले उहाँ मर्नुभयो हामी पनि मर्यौँ भन्दैछ है। यो भनेको मतलब चाहिँ यो पाप स्वभावसितको सम्बन्ध मा चाहिँ हामी मर्यौँ भन्दैछ। त्यसैले ख्रिस्टको मृत्युले चाहिँ एउटा विश्व एउटा व्यक्तिभित्र भएको पाप स्वभावको पकड पाप स्वभावको नियन्त्रणबाट चाहिँ उसलाई छुटाएको छ ख्रिस्टको सँगको मृत्युले। अनि त्यसपछि पावलले अर्को कुरा भन्छ है, के अरे 4 पद, यसकारण हामी उहाँसँगै बप्तिस्माद्वारा मृत्युभित्र गाडियौँ, पानीभित्र होइन है तर चिहानभित्र। येशु ख्रिस्ट कसको चिहानभित्र राखिनु भएको थियो? युसुफ भन्ने अरिमथियाको एउटा युसुफको चिहानमा गाडिनु भएको थियो। अनि यहाँ हामीलाई बताएको छ कि परमेश्वर हिसाबमा चाहिँ हामी चाहिँ उहाँसँगै त्यही युसुफको चिहानमा हामी गाडिसकेका, यहाँ त त्यही भन्दैछ उहाँसँगै मृत्युभित्र गाडियौँ। त्यसैले सबै विश्वासीहरू ख्रिस्टसँगै गाडिएका छन् परमेश्वरको हिसाब किताबमा त्यही चिहानमा जब प्रभु येशु गाडिनु भयो। अनि फलस्वरूप 4 पदमा यहाँ लेखेको छ 4 पदको 2 भाग, र जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट बौडाइनु भयो त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हेर्नुपर्छ। के भन्दैछ भने येशु ख्रिस्ट जब जसरी बौरी उठ्नु भएको छ होइन, सँगसँगै अहिले अहिलेदेखि सँगै छौँ भने त हामी होइन, के अरे कहाँ कहाँबाट लियो होला एउटा मलाई सामानहरू भयो भने सहिलो हुँदैछ तपाईँलाई बताउनुहोला। हामी ख्रिस्टसँगै मर्यौँ भन्दैछ यहाँ एउटा बुदा, दोस्रो बुदा उहाँसँगै गाडियौँ। अब त्यसपछि प्रभु येशूलाई के भयो? अब हामीलाई छोड्ने प्रभुलाई उहाँ मारिनु भयो, गाडिनु भयो, अनि बौडी उठ्नु भयो। यहाँ उहाँसँगै, यहाँ पनि उहाँसँगै, अनि यहाँ चाहिँ उहाँसँगै नहोला त उहाँसँगै मर्यौँ, उहाँसँगै गाडियौँ, अनि बौडी उठ्दा चाहिँ उहाँ मात्र बौडी उठ्नु भयो होइन। यहाँ भने सर हामीले उहाँमा, हामी उहाँसँग यसरी जोडिएकोले उहाँकै ईश्वरीय जीवन नै हामीले पाएका छौँ, यो ईश्वरीय स्वभाव हामीले पाएका छौँ भन्ने छ। परमेश्वरले यो अपरेसनमा चाहिँ एक चाहिँ पाप स्वभावबाट काट्नु भयो मृत्युद्वारा, ख्रीष्टले मर्यो, र उहाँको बौरी उठाइमा चाहिँ उहाँसँग एक पारिएर उहाँमा भएको जीवन चाहिँ हामीलाई दिनु भयो। त्यसैले यो नयाँ जीवनको कुरा गर्दछ, जीवनको नयाँपना भने चाहिँ, त्यसैले एउटा नयाँ जीवन चाहिँ हामीभित्र चाहिँ रोपिएको छ, पुरानो स्वभावबाट काटिएको छ, हामीभित्रै छ है, तर एउटा नयाँ जीवनमा चाहिँ हामीलाई चाहिँ रोप्नु भएको छ उहाँसँग जोडिएर। यो चाहिँ ईश्वरीय जीवन हो। अब अहिलेसम्म चाहिँ हामीले यो चारवटा पद पढ्यौँ, रोमी छको एक दुई तिन चार, चारवटा पदमा चाहिँ पावलले पवित्र आत्माबाट दुईटा अति नै भयङ्कर ठुला कुराहरू बताएको छ, दुईटा कुराहरू। एउटा कुरा चाहिँ के भने, ख्रीष्टसँगै हामी मरेको हुनाले, उहाँसँगै जोडिएको हुनाले, उहाँको मृत्युसँग जोडियौँ होइन, त्यो मृत्युसँग जोडिएकोले चाहिँ पाप स्वभावदेखि चाहिँ हामी काटिएका छौँ, अर्थात् पाप स्वभावको पकडबाट हामीलाई छुटकारा दिएको छ, एउटा साँच्चै नै अलग भएको छ होइन। हामीमाथि त्यसले चाहिँ के अरे जबरजस्ती केही पनि गर्न सक्दैन है, फुत्तै तानिदिनु भएको छ उहाँले होइन। जसरी मोबाइलले तपाईँलाई नियन्त्रण गर्न सक्दैन, त्यस्तै पाप स्वभावले पनि तपाईँमाथि नियन्त्रण गर्न नसक्ने पारिदिनु भएको छ उहाँले चाहिँ। अनि यदि हामीले दियो भने मात्र हामी चाहिँ त्यसको मालिक बनाएको छौँ, त्यो अर्थमा नम्बर एउटा कुरा चाहिँ त्यो हो। दोस्रो कुरा चाहिँ उहाँले यहाँ के बताइ यहाँ के बताएको छ भने, उहाँको मृत्यु त भयो होइन, मृत्युसँग एक, अब चाहिँ उहाँको बौरी उठाइमा पनि हामी उहाँसँग एक बनाइएको हुनाले हामीसँग चाहिँ ईश्वरीय जीवन छ, हामीसँग चाहिँ नयाँ जीवन छ भन्ने कुरा। त्यसैले हामीभित्र भएको पाप स्वभावमाथि विजय छ हामीले यो महसुस गर्नुपर्छ परमेश्वरको वचनको सत्यताबाट, कि पापको शक्तिलाई चाहिँ उहाँले तोडिदिनु भएको छ, हामी हाम्रो पाप स्वभावको आज्ञा पालन होइन हस हस भन्दै त्यसको कुरा मान्नु पर्दैन, होइन सलाम ठोक्दै होइन, चोर भन्दा चोर्ने होइन, झुट बोल भन्दा झुट बोल्ने, नचाहिने कुरा सुन भन्दा सुन्ने, हामीले त्यो गर्नै पर्दैन, हामी पाप गर्नु पर्दैन त्यो अर्थ। दोस्रो कुरा चाहिँ के भने, हामी चाहिँ नयाँ जीवनमा जिउन सक्छौँ, किनभने हामीभित्र ईश्वरीय जीवन उहाँले चाहिँ रोप्नु भएको छ, ख्रीष्टसित हामी बौरी उठाइमा एक भएको। ठिक छ यहाँसम्म? अब यही सत्यता छ नि, पावलले चाहिँ अब अर्को तरिकाले बताउन थाल्छ, यो बाँकी पदहरूमा त्यही सत्यता पावलले चाहिँ अब गहिरो साथ छिरोस्, यो यति महत्त्वपूर्ण कुरा हो भनेर चार पदमै भ्याउन सक्थ्यो, तर अब चाहिँ सुरु गर्छ उसले चाहिँ हामीसित यो सत्यताहरू छिराउनको लागि। यहाँ पाँच पदमा यसरी भन्छ, किनकि, अब सुरु हुन्छ उसको व्याख्या, किनकि यदि हामी उहाँको मृत्युको समानतामा, भनेको उहाँसँगै मरेको कुरा गर्दैछ, उहाँसँगै एक भएको कुरा होइन, मर्यो उहाँसँग भन्ने कुरा, एकसाथ जोडिएका छौँ भने उहाँको बौरी उठाएको समानतामा पनि जोडिएका हुनेछौँ। यहाँ के यसरी भनेको हो क्या, हामी एकसाथ हुन बाँकी छ उहाँसँग, त्यो भन्न खोजे होइन, त्यो जस्तो सुनिन्छ यहाँ है हाम्रो अनुवादमा, तर त्यो होइन है। यहाँ के भन्दैछ भने, अब मृत्यु चाहिँ उहाँसँगै हुने अरे, अनि बौरी उठाइ चाहिँ उहाँसँगै नहुने भन्दैछ क्या, मृत्यु उहाँसँगै भएको भने बौरी उठाइ पनि उहाँसँगै भएको, यो पाँच पदले सिकाएको थियो। हाम्रो पछिको शरीरको बौरी उठाएको कुरा गरे होइन, यो रोगी सहमति विषय नै होइन है, यो त नयाँ जीवनको कुरा गर्दैछ, ठिक छ है। त्यसपछि त्यसैले पहिलो शताब्दीमा नै जब येशु ख्रीष्ट मृत्युबाट पौडी उठ्नुभयो उहाँसँगै जोडिएको थियो त्यही थियो वास्तविक अनुभवमा चाहिँ अहिले परमेश्वरको हिसाब किताबमा त तैले भनेको होइन तैले अनि त्यसपछि छ पदमा जान्छ पापको शरीर बेकम्मा होस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो भन्ने कुरा थाहा गर्दै यो महसुस गर्दै अब उसो हामी पापको दास हुनु हुँदैन अब यो पद चाहिँ तिनवटा कुराहरू छन् जुन चाहिँ हामीले बुझ्नु पर्यो के भनेको के हो यो के को कुरा गरिरहेछ पहिला चाहिँ यो पुरानो मान्छे भनेको के हो दोस्रो चाहिँ पापको शरीर भनेको के हो र अर्को कुरा यो बेकम्मा भयो अब कसरी भयो यो के कसरी बुझ्ने यो शब्द यो बेकम्मा भन्ने शब्द त्यो तिनवटा बुझ्नु भने यो पद बुझ्नुहुन्छ है भन्ने जुन एकदम महत्त्वपूर्ण छ पुरानो मान्छे भन्ने शब्दलाई मान्छे भन्ने शब्द चाहिँ बाइबलमा दुई प्रकारले प्रयोग भएछ एक चाहिँ केटा मान्छेलाई जनाउनलाई पनि प्रयोग भएको छ होइन एउटा शब्द छ मान्छे तर अर्को चाहिँ मानव जातिलाई जनाउनलाई पनि मान्छे भन्ने शब्द प्रयोग गरेछ पुरुष स्त्री केटा केटी बाल बालिका यो चाहिँ जातीय शब्दको रूपमा अनि यो चाहिँ त्यो शब्द हो चाहे पुरुष चाहे स्त्री केटा अथवा केटी मान्छे अब पुरानो भनेको नि पुरानो भन्ने शब्द चाहिँ दुई अर्थमा पुरानो हुन सक्छ एक चाहिँ समयको हिसाबले पुरानो समयको हिसाबले अर्को चाहिँ प्रयोग गर्दा गर्दा पुरानो थोत्रो अनि यहाँ चाहिँ त्यो दोस्रो अर्थ हो प्रयोग गर्दा 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 थोत्रो हुन्छ नि यो चाहिँ मेरो पुरानो मोजा हो यही फल परेछ भनेर थाल्नुहुन्छ नि तपाईँले पुरानो भन्न खोजेको थियो होइन समयभन्दा पनि प्रयोगले होइन को कुरा गर्दैछ यहाँ त्यसैले यहाँ चाहिँ योलाई यसरी अब व्यक्त गर्न सकिन्छ यो थाहा गर्दै कि हाम्रो पुरानो भन्नाले त्यो अब काम लाग्ला भने त्यो थोत्रो भइसकेको अब कमलकै कुरा गरौँ न कमल अब त नयाँ जीवनमा छ उसले भन्छ त्यो पुरानो थोत्रो काम नलाग्ने कमल है अर्थात् के भन्न खोज्यो भने कमल जब उसले मुक्ति पाएको थिएन त्यो बेलाको कमल भनेको यो चाहिँ बुझ्न आवश्यक छ यो रोमी छ बुझ्नलाई पुरानो मान्छे भनेको चाहिँ पाप स्वभाव होइन पुरानो मान्छे भनेको चाहिँ त्यो मुक्ति पाउनुभन्दा अगाडिको मान्छे है जुन चाहिँ पुरानो कमल है जुन चाहिँ मुक्ति पाएको थिएन र उसलाई चाहिँ पाप स्वभावले पुरै नियन्त्रण गरिरहेको थियो बुझ्नुभयो त्यहाँ दुईवटा कुरा छ पुरानो मान्छे मुक्ति नपाएको व्यक्तिलाई चाहिँ पाप स्वभाव त्यहाँभित्र होइन ले चाहिँ पुरा नियन्त्रण गरिरहेको त्यसको कुरा गर्दैछ पुरानो मान्छे अब त्यसपछि यहाँ चाहिँ अब पापको शरीर भनेको छ नि त्यसैले पहिला चाहिँ पाप अब अहिलेसम्म त बुझिसक्नु भने यहाँ पाप भनेको यो चाहिँ पाप स्वभावको कुरा गरेको पापको शरीर है अनि को भनेको छ नि पाप को भन्दाखेरि चाहिँ हामीले चाहिँ मेरो भन्छ नि यो कसको है यो कागज कसको हो है यो कागज चाहिँ के अरे एकजनाको नाम लिँदैन प्रकृतिको है भन्ने चाहिँ प्रकृति चाहिँ यसको स्वामी भयो होइन मालिक भयो अनि यहाँ त्यही अर्थमा प्रयोग भइरहेछ छपदमा पापको शरीर अब यो शरीर भनेको चाहिँ यो चाहिँ हाम्रै यो हात खुट्टा भौतिक शरीरको कुरा गरेको है भौतिक शरीर जसलाई चाहिँ है पापले चाहिँ स्वामित्व गरिरहेको थियो पापको शरीर बुझ्नुभयो कमलको शरीर चाहिँ कमलको पुरानो स्वभावले चाहिँ पुरा पकडमा राखिरहेको थियो प्रयोग गरिरहेको थियो उसको हात उसको मुख उसको आँखा होइन पापले चाहिँ पाप स्वभावले चाहिँ उसको शरीरलाई चाहिँ चलाउँथ्यो। त्यसैले यहाँ चाहिँ के कुरा गर्दछ भने मुक्ति पाउनुभन्दा अगाडिको हाम्रो भौतिक शरीरको कुरा गर्दछ, जुन चाहिँ हाम्रो पाप स्वभावले चाहिँ नियन्त्रण गरिरहेको थियो। पापको शरीर भनेको त्यो। अनि त्यसपछि यहाँ के भनिन्छ भने पापको शरीर के होस् भनेर, बेकम्मा होस् भनेर। अनि यो बेकम्मा भनेको चाहिँ राम्रै अनुवाद हो यो है, काम नगर्ने बनाइदिन। तपाईँको मोबाइल लिएर चाहिँ मैले घन्द्राङ घुन्द्रुङ फाट फुट गरेर फुटाएर चाहिँ त्यो काम नगर्ने बनाइदिए जस्तो कि, त्यस्तो त म गर्दिनँ है। तर परमेश्वरले चाहिँ है यहाँ के भन्दै हुनुहुन्छ भने के अरे त्यो पापको शरीर बेकम्मा होस् भनेरको मतलब चाहिँ यो नतिजा यो प्रतिफल आओस् भनेर कि हामी चाहिँ लगातार त्यो पाप स्वभाव होइन हामीभित्र छ त्यो पाप स्वभावले भनिरहेको मानिरहने आदत नहोस् भन्ने हिसाबले चाहिँ उहाँले चाहिँ यहाँ परमेश्वरले चाहिँ यहाँ काट्ने काम गरिदिनु भएको छ होइन। त्यो मोबाइल बिगारिदिने काम भनेर चाहिँ होइन परमेश्वरले चाहिँ पाप स्वभाव को नियन्त्रण चाहिँ हामीमाथि नरहोस् भनेर हाम्रो शरीरमाथि। त्यसैले जुन पाप स्वभावले नियन्त्रण गरिरहेको थियो हाम्रो मुक्ति पाउनुभन्दा अगाडि हाम्रो शरीरलाई, अब चाहिँ त्यो हुन नपाओस् भनेर। अब यो बुझ्नलाई चाहिँ एउटा हाम्रो माझे दाईको मिलमा जानु पर्थ्यो होला। राम्रोसँग त हेरेको छैन, तर म सानो हुँदाखेरि मेरो हजुरबाको एउटा नानाघाटमा एउटा यो तेल तोरीको तेल पिल्ने मिसिन थियो, अनि हेर्थेँ मैले है यत्रो लामो फित्ता है, यहाँबाट दौडेछ घुम्याछ घुम्याछ होइन, अनि त्यहाँ चाहिँ सानसानो रिङहरू हुन्थ्यो नि, जान्ने मान्छेले चाहिँ अब त्यो चलाइरहेको हुन्थ्यो, त्यो नजान्ने मान्छे त्यहाँ गयो भने त ऊ त त्यहाँ त मर्न सक्छ है, बाङ बुङ भएर त्यसलाई फित्ताले उसलाई चाहिँ बेड बेरेर होइन काम गर्नु। तर अब त्यो फित्ता चलिरहेको छ होइन, एकदम मजाले चलिरहेछ है। अब यहाँ चाहिँ मिसिन चलिरहेछ, मिसिनमा फित्ता जोडिएको छ, त्यो फित्ता गएर चाहिँ त्यहाँ जोडेछ, त्यो जोडिएको चाहिँ चिजले अर्को चिज घुमाइरहेको छ, त्यसले चाहिँ पेलिरहेको छ है। अब मलाई पेल्ने काम बन्द गर्नु पऱ्यो भने चाहिँ मैले के गर्नुपर्छ, त्यो फित्तालाई छुटाइदिनु पऱ्यो, त्यो फित्ता चाहिँ सर्ट निकाल्दियो भने होइन यो जतिसुकै घुमिरहेछ होइन, त्यो तेल तेलमा त छोड्छ होइन छोड्छ है, यो बन्द हुन्छ है। अनि त्यसैले त्यस्तै गरिकन परमेश्वरले पनि त्यो फित्ता जसले गर्दा हामीलाई चाहिँ पाप गराउने भइरहेको थियो त्यो फित्ता चाहिँ छुटाइदिनु भएको छ, त्यो फित्ता चाहिँ पाप स्वभावसँग जोडिएको थियो है, अनि फित्ता चाहिँ परमेश्वरले निकालिदिनु भएको छ है भनेर जस्तै हो। तर कुरो के भने म कमलले चाहिँ फेरि गएर फित्ता जोड्न सक्छु है, फित्ता गएर फेरि जोड्न सक्छु एउटा क्रिस्चियनले चाहिँ, तर छ नि एउटा साँचो विश्वासी हो भने धेरै बेर चाहिँ ऊ जोडिएर बस्न सक्दैन, यो कुरा चाहिँ बुझ्नु छ, धेरै बेर चाहिँ त्यहाँ जोडिएर बस्नै सक्दैन। एक चाहिँ यदि एक त उसभित्र नयाँ स्वभाव छ है, ले अर्कै स्वाद पाइसक्यो, अर्को चाहिँ यदि उसले धेरै बेर जोडिरह्यो भने चाहिँ परमेश्वरले केही न केही गर्नुहुन्छ, यहाँभित्र हुनुहुन्छ परमेश्वरको पवित्र आत्मा, उसलाई चाहिँ कायल पार्नुहुन्छ, उसलाई कष्टमा पार्नुहुन्छ, उसलाई के नोक्सानी आउँछ, के गाह्रो कुरा अनेक हुन्छ नि ल ल ल भनेर चाहिँ ऊ चाहिँ फर्किन्छ, पश्चाताप गर्छ, साँचो विश्वासी चाहिँ ऊ चाहिँ भित्तामा जोडेर आनन्द साथ बाई बाई गर्दै ऊ चाहिँ त्यसरी जिउँदैन, बुझिदिनुहुन्छ। त्यसैले सर तपाईँले सत्यताहरू बुझ्नुभयो भने तपाईँले सजिलो बुझ्नुहुन्छ, जो व्यक्ति चाहिँ क्रिस्चियन हो भन्छ अनि पाप स्वभावमा फित्ता बाँधेर मानन्न होइन, ऊ चाहिँ एकदम खुसी साथ होइन दसौँ वर्षसम्म जिउन सक्छ भने त्यो व्यक्ति विश्वासी होइन। एउटा विश्वासी चाहिँ हो उसको आफ्नो कमजोरीमा, जस्तै पत्रुसले पनि प्रभुलाई इन्कार गरे, आफैमा भर परेन, तर ऊ चाँडै फर्क्यो, त्यही रात ऊ धुरुधुरी रोयो फर्क्यो। त्यस्तै हो, अनि त्यस्तैले गर्दाखेरि सातौँ पदमा चाहिँ एकदम गजब कुरा लेखेको छ हेर्नुहोस् त सात पदमा किनकि जो मरेको छ त्यसले पापबाट छुटकारा पाएको छ किनकि किन भन्दैछ भने छ पदमा भन्छ अब यो कुरा सत्य भएको हुनाले हामी चाहिँ पाप स्वभावबाट परमेश्वरले हामीलाई छुटाएको हुनाले ताकि हाम्रो यो शरीर जुन चाहिँ पहिला मुक्ति नपाउँदा चाहिँ यसकै नियन्त्रणमा थियो अब चाहिँ यसबाट छुट्याइएको हुनाले यो शरीर चाहिँ पापको निम्ति सक्रिय होइन है तर अनि पापको सेवा गर्नलाई होइन हामी पापलाई चाहिँ आदतपूर्वक बानी तरन्ताल त्यसको सेवा गर्न हामीले हुँदैन भन्नेछ एउटा साँचो विश्वासले गर्दैन वास्तवमा लगातार है ऊ चाहिँ अनि त्यो कुरा गरिहाल्यो किनकि सात पद कारण दिँदैछ जो मरेको छ त्यसले पापबाट छुटकारा पाएको छ फेरि यही कुरा गर्दा जो मरेको छ मतलब कमलको अब उसको भित्र भएको पाप स्वभावसँग सम्बन्ध बदलिएको छ त्यो सम्बन्ध के भने विच्छेदै भएको छ पहिला चाहिँ कमल चाहिँ पाप स्वभावसँग एकदम मित्रता घाँसेको थियो यहीसँग टाँसिएको थियो लागिरहन्थ्यो है तर अब चाहिँ हामी मरेको छ कमल मरेको छ जो मरेको छ त्यसले पापबाट भनेको फेरि पाप स्वभावबाट भनेको है छुटकारा पाएको छ अनि त्यसैले यहाँ अलिकति समय छ अनि अगाडि बढौँ है आठ पद अब यदि हामी ख्रीष्टसँग मरेका छौँ भने उहाँसँगै हामी जिउने पनि छौँ भनी हामी विश्वास गर्छौँ फेरि यो भविष्यको कुरा गरेको होइन ख्रीष्टसँग मरेको व्यक्ति जो भने पार्श्वबाट छुटकारा छुट्याएको व्यक्ति उसँग ईश्वरीय जीवन पनि छ भन्न खोजेको अहिलेकै कुरा गरेको एउटा भइसकेको छ भने अर्को पनि भइसकेको हुन्छ भन्न खोजेको त्यो अलमल नहोस् है यो त्यो उहरू हामी उहाँसँगै जिउने पनि छौँ भनेको हामीसँग नयाँ जीवन पनि छ पाप स्वभावबाट अलग नयाँ जीवन हामीसँग छ अनि नौ पद हामी जान्दछौँ ख्रीष्ट मरेकाहरूबाट बौराइनु भएपछि फेरि कहिले मर्नुहुन्न अब उसो उहाँमाथि मृत्युको कुनै अधिकार छैन किनकि जुन मृत्यु उहाँ मर्नुभयो प्रभु येशु जुन मृत्यु उहाँ मर्नुभयो त्यसमा उहाँ अब हेर्नुहोस् है पापका निम्ति एकैपल्टका लागि भनेको सदाको लागि फेरि मर्न नपर्ने गरिकन मर्नुभयो यहाँ चाहिँ लेखिएको कुरामा एकचोटि आँखा लगाउनुहोस् यहाँ लेखेको छ जुन मृत्यु उहाँ मर्नुभयो त्यसमा उहाँ के भनेको छ त्यसपछि दश पद किनकि जुन मृत्यु उहाँ मर्नुभयो त्यसमा उहाँ पापका निम्ति अब त्यो भन्यो के हो ख्रीष्टको मृत्युको दुईटा पक्षहरू छन् एउटा पक्ष चाहिँ ख्रीष्ट हाम्रो पापहरू हामीले गरे एउटा पक्ष होइन हामीले गरेको पापहरूको दण्ड तिर्दै रगत बगाउँदै क्रुसमा टाँगिनुभयो हामीले सब पापहरूको क्षमा हामीले पाउँछौँ विश्वास गरेर चित्तै तिर्दिनु भयो ठुलो दाम उहाँको रगतले सबै पापहरू अनुगिन्ती भन्छ है सबै क्षमा हुन्छ त्यो चाहिँ एउटा पक्ष तर अर्कोतिर हाम्रो पाप स्वभावको स्वभावमा चाहिँ पनि उहाँले काम गरिदिनु भएको छ अब उहाँको त पाप स्वभाव थिएन उहाँले पापहरू पनि गर्नुभएको थिएन तर के गरिदिनु भयो भने हामीलाई उहाँको मृत्युमा एक बनाएर पाप स्वभावबाट चट्ट काटिदिनु भयो आत्मिक अपरेसन गर्नुभयो क्रुसमा है हामीलाई उहाँसँग यस्तो प्रकारले एक बनाउनु भयो कि उहाँको मृत्युले अब पाप स्वभावबाट चाहिँ हामीलाई अलग गरिदिनु भयो एकातिर पापहरूको लागि चाहिँ उहाँले दण्ड तिर्दिनु भयो अर्कोतिर चाहिँ पाप स्वभावबाट चाहिँ हामीलाई काट्नु भयो अर्थात् पाप स्वभावको शक्ति चाहिँ विश्वासको जीवनमा उहाँले तोडिदिनु भयो त्यसैले यो कुरा चाहिँ रोमीको पुस्तकमा एकदम सिलसिलाबद्ध रूपमा सिकाएको छ जस्तो कि पढ्दै गयो भने रोमी चार र पाँचमा चाहिँ
यसको कुरा गर्छ पापहरूबाट हामीलाई क्रिस्चियन र पापहरूको निम्ति मर्नु त्यस्तो खालको कुरा गर्नु उहाँ पापको क्षमा अनि हामी धर्मी ठहरिन्छौँ भन्ने कुरा रोमी 4:5 तर रोमी 6 अध्यायमा जम्मा आउँछौँ उहाँ पापको निम्ति एकपल्टका लागि मर्नुभयो भने हाम्रो पाप स्वभावको सम्बन्धमा पनि हो कि त्यसबाट चाहिँ हामीलाई काट्नुभयो र उहाँको ईश्वरीय जीवन नयाँ जीवन चाहिँ हामी भित्र रोप्नु भएको अब परमेश्वरले यहाँ भित्र राखिदिनु भएको यो नयाँ जीवन छ यो नयाँ मिसिन हो नयाँ मिसिन हो यो नयाँ मिसिन जहिले पनि काम गर्छ यो जहिले पनि काम गर्छ तर यो मिसिनले सयमा सय काम गरिरहन चाहिँ विश्वासीको पनि भाग छ परमेश्वरको तरिका नै त्यसो अनि त्यो चाहिँ 11-13 पदमा चाहिँ हामीले सिकाएको छ विश्वासीले को आफ्नो भाग छ यो नयाँ जीवन चाहिँ एकदम राम्ररी चालु भइरहन चालु त भइ नै रहन्छ तर एकदम सर्वोत्कृष्ट तरिकाले हुनको लागि चाहिँ विश्वासीको चाहिँ जिम्मेवारी छ 11 पदमा लेख्छ यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेको ठान विश्वासको भाग चाहिँ के रहेछ म मरेको छु पाप म चाहिँ म कवल पाप स्वभावबाट काटिएको छु मैले त्यसको आज्ञा पालन गर्नु पर्दैन मलाई यसबाट छुटकारा दिएको छु म त्यसको निम्ति मरेको छु भन्ने कुरा चाहिँ ठान्ने भनेको विश्वास गर्ने परमेश्वरले भनेको कुरा यो मानिलिने शङ्का नगर्ने यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति पाप स्वभावको सम्बन्धमा चाहिँ त्योसँग त्यसको सम्बन्धमा मरेको तर अर्कोतिर चाहिँ प्रभु हाम्रो प्रभु यीशु ख्रीष्टद्वारा परमेश्वरको निम्ति जिउँदा भएर ठान अर्कोतिर चाहिँ म ख्रीष्टको जोडिएको छु उहाँको जीवन भित्र छ विश्वास गर यो परमेश्वरले गरिदिनु भयो यो कुनै हामीले सोचेर गर्ने कुनै चटक होइन यो है उहाँले गरिदिनुहुन्छ उहाँले विश्वास गर्ने उहाँले भन्दै हुनुहुन्छ है यो ठान प्रभु यीशु ख्रीष्टद्वारा परमेश्वरको निम्ति जिउँदा भएको ठान यसको निम्ति चाहिँ मरेको परमेश्वरको निम्ति चाहिँ जिउँदो भएको यस कारण अब के गर्ने तिम्रो शरीरहरूको कुरा गर्नुहुन्छ बारम्बार यस कारण पापलाई यो भनेको के हो यता कुरा गरे होइन यता कुरा पापलाई भनेको पाप स्वभावलाई जसबाट तिमीहरू काटिसकेको छ यसलाई तिमीहरूको मर्ने शरीरमा यो भौतिक शरीरमा राज्य गर्न नदियो यसले गर्नु पर्दैन तार जोड्न नजाओ भन्दैछ त्यहाँ होइन भित्तामा नत्र तिमीहरूले त्यसो गर्यो भने त त्यसका कुनको कामनाहरूमा त्यसको आज्ञा पालन गर्नुपर्छ फित्ता फेरि लगेर चाहिँ मैले होइन जोड्न थाल्यो भने त अब घटघट घटघट चल्न थाल्छ है नजोड भन्ने चाहिँ यहाँ बुझ्नुभयो है 13 पद न त आफ्ना अङ्गहरूलाई नै आँखा मुख कान होइन अहिलेको उदाहरणहरू थियो नि मोबाइलमा फोन आउँछ रेडियोमा कुनै गीत आउँछ होइन अनि हिँड्दै गर्दा को भेट हुन्छ नि कसले के भन्न थाल्छ होइन तपाईँको निर्णय हो त्यहाँ होइन तपाईँको त्यहाँबाट निर्णय गर्नुपर्छ म होइन योसँग मित्रता गाँच्ने हो कि म ख्रिस्टसँगै हिँडिरहने हो म त परमेश्वरको निम्ति जिउँदो पारिसक्नु भयो है अब रोज्ने हो है न त आफ्नो अङ्गहरूलाई नै अधर्मको हतियारको रूपमा पाप भनेको फेरि पाप स्वभावको वशमा छौँ त त्यो नगर तर मरेकाहरूबाट जिउँदा भए चाहिँ गरी तिमीहरूले आफूलाई परमेश्वरको वशमा सुम्प र तिमीहरूका अङ्गहरूलाई चाहिँ धार्मिकताका हतियारको रूपमा परमेश्वरको वशमा सुम्प है घरिघरि भन्ने छ जान ठान सुम्प यो तिनवटा आज्ञा छ रोमी छ पहिला जान के गरिदिनु भयो परमेश्वरले क्रुसमा र बोक्नु छैन अब विश्वास गर यो गरिदिनु भएको छ भने अब सुम्प एकैचोटि सदाको लागि सुम्प गर्नुभयो तपाईँले एकैचोटि सदाको लागि सुम्पिनु किन 14 पद किन कि पापले त्यसो कुरा गरे है पाप स्वभाव कुरा गरे पाप स्वभावले तिमीहरूमाथि राज्य गर्ने छैन किनभने व्यवस्थाको अधीन तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छ व्यवस्थाले चाहिँ यो गर यसो नगर भन्थ्यो तर हामीलाई अलिकति पनि सहायता गर्दैन थियो व्यवस्थाले दश आज्ञाले खालि गर र नगर भन्छ तर हामीलाई चाहिँ सहायता गर्दैन त्यसैले व्यवस्था त राम्रो छ तर मलाई त दोषी ठहराउँछ तर अनुग्रह ख्रिस्ट यीशु सुसमाचारले चाहिँ
व्यवस्थाले भन्दा पनि धेरै गर भन्छ, व्यवस्थाले चाहिँ प्रेम गर भन्छ, तर अनुग्रहले भन्छ ख्रिस्टले जस्तै प्रेम गर। व्यवस्थाले भन्दा बढी भन्दैछ अनुग्रह, तर अनुग्रहले सुसमाचारले चाहिँ गर मात्र भन्दैन, अब त्यो पूरा गर्नलाई चाहिँ पुरै सामर्थ्य पनि दिन्छ। यहीँभित्र पवित्र आत्मा आएर हाम्रो यो नयाँ जीवन त्यो मिसिन चलाउन चाहिँ उहाँको थ्री फेज लाइट पेट्रोल डिजल सबै छ क्या है, रुमी आटा दिएछ त्यो विषयमा बुझिदिएको छ है। अब हाम्रो समय त सकिएछ, हामी दोस्रो प्रश्नमा कुनै बेला पछि गरौँला, किनभने चौध पद भनेपछि फेरि अर्को प्रश्न यहाँ आउँछ है। त्यसो भए यहाँ पन्ध्र पद होइन अलिकति मात्र तपाईँलाई पछि अध्ययन गर्न चाखलाग्दोस्, तब के हामी व्यवस्थाको अधीनमा छैनौँ तर अनुग्रहको अधीनमा छौँ भनेर के हामी पाप गरौँ त भनेको मतलब अब चाहिँ यो चाहिँ पाप कर्महरूको कुरा गर्दैछ, पाप स्वभावको कुरा छोडिसक्यो, यो त सकिसक्यो, केस बन्द भयो। त्यसो भए कहिले काहीँ यसो पाप गर्दा त हुन्छ होला नि, व्यवस्थाको अधीनमा छैन अनुग्रहको अधीनमा छ, कहिले काहीँ यसो होइन योजना नै गरेर होइन अलिअलि त्यसलाई भर्खर पाप गर्दा त हुन्छ होला नि भनेर सोध्दैछ, फेरि जवाफ आउँछ कदापि होइन, अनि त्यसपछि जवाफ आउन थाल्छ। यो चाहिँ दोस्रो भाग हो जसमा अहिले हामी जाने छैनौँ, नभए पढ्नु होला तर हामी प्रभु इच्छामा कुनै बेला अध्ययन गरौँला। त्यसैले प्रियहरू एक के तपाईँ साँच्चै प्रभु येशु ख्रीष्टमा विश्वास गरेर एउटा नयाँ जीवन पाउनु भएको छ, पाप स्वभावबाट मलाई अलग पारिएको छ भन्ने तपाईँलाई यो अनुभव छ, धोकामा नपर्नुहोस् है। मैले बक्तिसमा दिएको छु, चर्च आइरहेको छु, कति धेरै पदहरू पनि थाहा छ, सोध्यो भने म जवाब दिन सक्छु, अँ सक्नुहुन्छ होला राम्रै हो, तर जवाब दिन सक्दैमा ख्रिस्ट येशूसितको जिउँदो सम्बन्ध हुन्छ नि भन्ने छ, उहाँसित तपाईँको सम्बन्ध छैन भने अर्को चाहिँ छ भने के गर्दैन छ तपाईँ आफ्नो यो शरीरलाई चाहिँ फेरि जसबाट तपाईँ काटिनु भएको थियो उसलाई नै तपाईँ जोड्ने कि जोसँग जोडिनु भएको छ उहाँसँग हिँड्ने अनुसार प्रार्थना गर्ने। धन्यवाद पिता तपाईँको शिक्षाको लागि, अनि तपाईँले काम गर्नुहोस् हरेकको हृदयमा तपाईँको महिमाको लागि, एक एक जीवनमा लिनुहोस् कायल पार्नुहोस् रहेकोलाई पनि प्रभु येशूको नाममा।